नमस्कार। कर्णाली प्रदेशका विभिन्न सामुदायिक रेडियोहरूबाट प्रसारण भइरहेको कर्णाली रविवारमा मुना हमाल र प्रभा रावतको स्वागत छ। जागरण एफएम सुर्खेतले उत्पादन गरेको कर्णाली रविवार एफएम ब्यान्डमा 90.8 मेगाहर्जबाट सुर्खेत र आसपास मोबाइल एप्लिकेशन र अनलाइन जागरण .com.np सँगै रेडियो डाँडाधारा र रेडियो फेरीगंगाबाट प्रसारण भइरहेको छ। यस्तै दैलेखमा रेडियो दुर्वतारा, हुम्लामा रेडियो कर्णाली आवाज, मुगुमा रेडियो सौर्योदय, जुम्लामा रेडियो खुला आकाश, कालीकोटमा रेडियो चंखेली, सल्यानमा रेडियो राप्ती, रुकुमा रेडियो चहरजहारी, रेडियो सिस्ने, गेमी त्रिवेणी एफएम र रेडियो उत्तरगंगा, जाजरकोटमा रेडियो जाजरकोट र खलंगा तथा रेडियो डोल्पाबाट पनि प्रसारण भइरहेको छ। कर्णाली रविवार शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। सुर्खेतमा टेसिङ अस्पताल स्थापनाको तयारी, कर्णालीमा गरीब पहिचान गर्दै प्रदेश सरकार, कर्णालीमा लोप हुँदै मौलिक हुड्के नाच, मानव बेचबिखन रोक्न विशेष कार्यक्रम ल्याउने प्रदेश सरकारको योजना, अख्तियारको प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस, प्रधान न्यायाधीशमा सिफारिस मिश्र विरुद्ध चारवटा उधुरी दर्ता, कांग्रेस सांसदले मागे प्रधानमन्त्री ओलीको राजीनामा, भारतसँगको सीमा विवाद लेनदेनबाट टुङ्ग्याउन विज्ञको सुझाव, भारतमा बालिकाको सामूहिक बलात्कारपछि हत्या, सौतनी आमासहित छ जना पक्राउ, र साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्ने।
म तीर्थबहादुर नेपाल, मैले मध्य पश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र संकायबाट स्नातकोत्तर तह पास गरेको हो। म अहिले सिजा बहुमुखी क्याम्पस जुम्लाको क्याम्पस प्रमुख भएको छु। अरू साथीहरू पनि विभिन्न क्षेत्रमा क्रियाशील हुनुहुन्छ। धन्यवाद।
बीएड र एमएडमा भर्ना खुल्यो।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र केन्द्रीय क्याम्पसमा शैक्षिक वर्ष 2075-76 का लागि बीएड र एमएडमा नयाँ भर्ना खुलेको जानकारी गराइन्छ।
स्नातक तह बीएडमा पढाइ हुने विषयहरू अङ्ग्रेजी, नेपाली, स्वास्थ्य तथा शारीरिक, जनसङ्ख्या, गणित र शैक्षिक योजना तथा व्यवस्थापन।
बीएडको फारम भर्ने मिति यही भदौ 31 गतेसम्म, प्रवेश परीक्षा असोज 4 गते बिहान 11 बजे।
स्नातकोत्तर एमएडमा पढाइ हुने विषयहरू अङ्ग्रेजी, नेपाली, स्वास्थ्य तथा शारीरिक, जनसङ्ख्या, गणित, शैक्षिक योजना तथा व्यवस्थापन र पाठ्यक्रम तथा मूल्याङ्कन।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र केन्द्रीय क्याम्पस वीरेन्द्र नगर 9 सुर्खेत।
सम्पर्क नम्बरहरू 083-5534-85, 98-85-60-170 र 98-85-52-366।
कर्णाली रविवार अब विस्तारमा। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतलाई टिचिङ अस्पतालको रूपमा सञ्चालन गर्ने तयारी गरेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लामा यसअघि टिचिङ अस्पताल बनाउने योजनालाई प्रदेश सरकारमा एउटा टिचिङ अस्पताल बनाउनु पर्ने भएकोले मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतलाई टिचिङ अस्पताल बनाउने तयारी थालेको हो। टिचिङ अस्पताल बनाउन 300 सयका अस्पताल आवश्यकता पर्ने हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार तयार भएको भए पनि जुम्लामा बिरामीको चाप कम भएकोले मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतलाई टिचिङ अस्पताल अस्पतालको रूपमा विकास गर्न थालिएको हो। मध्य पश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा टिचिङ अस्पतालका 300 सयको अस्पताल नभएकोले टिचिङ अस्पतालका रूपमा विकास गर्नका लागि 350 सयको अस्पताल बनाउन प्रदेश सरकारले तयारी थालेको र सुर्खेतमा नै स्वास्थ्य विज्ञान प्रतिष्ठानले टिचिङ अस्पतालका रूपमा विकास गर्न लागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षा अध्ययन प्रमुख प्राध्यापक डाक्टर धर्मराज श्रेष्ठले बताउनुभयो। सुर्खेतमा टिचिङ अस्पताल बनाउने तयारी आज मालिका पोस्ट दैनिकले समाचार प्रकाशित गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस वर्ष बजेट कार्यान्वयनलाई पहिलो प्राथमिकता दिएको बताउनु भएको छ। हिजो गृह जिल्ला कालीकोट पुग्नुभएका मुख्यमन्त्री शाहीले सरकारी कार्यालयका प्रमुख तथा स्थानीय तहका प्रमुखसँगको भेटघाटमा यस्तो बताउनु भएको हो। मुख्यमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला पुग्नुभएका शाहीले कालीकोटलाई मुलुककै नमुना जिल्ला बनाउने गरी काम गर्न जिल्लाका जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिनुभएको छ। 52% गरिबी रहेको कर्णाली प्रदेशमा पुनः गरिबीको तथ्याङ्क संकलन गरिने भएको छ। कर्णाली प्रदेश सरकारले यहाँको वास्तविक गरिब पहिचान गर्न तथ्याङ्क संकलन गर्ने भएको हो। कर्णालीको गरिबी घटाउने नीति लिएको सरकारले पहिलो चरणमा तथ्याङ्क संकलन गर्ने तयारी थालेको हो। चालु आर्थिक वर्षका नीति तथा कार्यक्रममा र बजेटलाई गरिबमुखी बनाउन स्थानीय सरकारको समन्वयमा वास्तविक गरिबको पहिचान गरिने भएको हो। कर्णालीमा गरिब पहिचान गरिँदै शीर्षकमा आज साझा बिसौनी दैनिकले समाचार प्रकाशित गरेको छ। कालीकोटको शुभकालिका गाउँपालिकामा हाजिर हुन पुग्नुभएका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेलाई गाउँपालिका अध्यक्ष खडानन्द्र चौलागाईले फिर्ता पठाउनु भएको छ। कर्मचारी अभाव झेल्दै आएको गाउँपालिकामा पुग्नुभएका पाण्डेलाई 24 घण्टाभित्र सिंहदरबार फिर्ता पठाइएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पण्डित पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा शुभकालिकामा खटाएको थियो। पाण्डेलाई फिर्ता गराएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुभकालिका गाउँपालिकाको ब्याङ्क खाता समेत बन्द गरेको छ। रुकुमको सर्पु तालमा पर्यटन महोत्सव हुने भएको छ। बाफीकोट गाउँपालिका 3 र 5 नम्बर वडामा फैलिएको सर्पु तालमा आगामी असोज 11 देखि 15 गतेसम्म दोस्रो पर्यटन महोत्सव आयोजना गर्न लागि हो। बाफीकोट गाउँपालिकाले सर्पु तालको प्रचार प्रसारमा टेवा पुर्याउन तथा स्थानीय वेशभूषा संस्कृति चालचलन र स्थानीय उत्पादनको प्रवर्धनका लागि महोत्सव आयोजना गर्न लागेको हो। कर्णाली प्रदेश संस्कृतिको धनी प्रदेश हो। यहाँ थुप्रै जात जाति र भाषाहरूको बाहुल्यता छ। खस संस्कृतिको उद्गम स्थल कर्णालीमा आर्थिक विपन्नताले भौतिक पूर्वाधारको विकासमा अपेक्षा अनुसार प्रगति हुन सकेको छैन। तर यहाँको कला संस्कृतिले कर्णालीको अलग्गै पहिचान दिलाएको छ। कर्णालीमा गाइने देउडा र ठाडी भाकाको आफ्नै इतिहास छ। त्यसमा पनि शुभ कार्य र मेला महोत्सवमा नाचिने हुर्की नाचको बेग्लै महत्व छ। प्रस्तुत छ रेडियो चङ्केली कालीकोटका सहकर्मी हस्त चौलागाईले तयार पार्नु भएको यो रिपोर्ट।
गाउँघरमा हुड्क्योली भनेर चिनिने हुड्के नाच कर्णालीमा लोकप्रिय मानिन्छ। हुड्काको तालमा नाचिने यो नाच विशेष गरी शुभ कार्य अर्थात् विवाह व्रतबन्ध र मेला महोत्सवमा देखाइन्छ। देउडा भाकामा गाइने हुड्क्योली गीतमा पौराणिक कथा, राजा महाराजाहरूको इतिहास र गाथाको वर्णन तथा पुराना लडाईँका घटनाहरू पनि समावेश गरिन्छ, जसलाई स्थानीय भाषामा कर्खा अथवा भारत भनिन्छ। हुड्को डमरू जस्तै एक हातले समातेर बजाउन मिल्ने बाजा हो। यो नाच नाच्नेले टाउकोमा सेतो पगडी बाँधेको हुन्छ, सेतो नै पहिरन लगाएको हुन्छ र रातो कपडा छट्के पारेर कम्बरमा बाँधेर हुड्काको तालमै नाचिन्छ। प्राय बिरगाता गाइने यस नाचमा एकजनाले गाउने र अरूले त्यसमा साथ दिने गर्दछन्। कर्णालीको पहिचान र संस्कृतिको मुख्य अङ्ग मानिने यही हुड्के नाच पछिल्लो समय हराउन थालेको छ। आधुनिक बाजाको प्रयोग र युवा पुस्तामा यसको महत्व बुझाउन नसक्दा हुड्के नाच लोप हुन थालेको हो। कालीकोटमा खडाचोक नगरपालिका वडा नम्बर 10 निवासी धर्मेन्द्र परियारका बाबु र छोरा हुड्के नाचको संरक्षणमा जुट्नु भएको छ। संस्कृतिको संरक्षण गर्ने प्रयास स्वरूप उहाँहरू कर्णालीका विभिन्न जिल्लामा गएर यो नाच देखाउँदै आउनु भएको छ। पछिल्ला दिनमा सांस्कृतिक कार्यक्रममा मात्र नभई राजनैतिक कार्यक्रममा समेत हुड्के नाच नाचिन्छ। हिजो आज हुड्के नाचमा गाइने भाकामा सामाजिक व्यतिथि विरुद्धको आवाज र विकासको सन्देश पनि दिने गरिन्छ।
गरिबको मार राम्रै माने टाका
छिमेकी देश भारतको कुमाऊँ गढवाल हुँदै पश्चिम नेपाल भित्रिएको हुड्के नाच अहिले भारतको राजस्थानमा पनि नाच्ने गरिन्छ। शुभकालिका गाउँपालिका नम्बर 6 हाउडी निवासी महेश आचार्य हुड्क्यौली गीत र हुड्क्यौली नाच लोप हुँदै गएपछि उहाँ दुखित हुनुहुन्छ। हुड्क्यौली गीतको सबैले संरक्षण गर्नुपर्ने उहाँको बुझाइ छ।
हुड्के नाच भनेको हाम्रो परम्परादेखि चलिआएको नाच हो, यो चाहिँ लोप हुनु हुँदैन, यसले हाम्रो चाहिँ संस्कृतिलाई जोगाएर राखेको छ, हाम्रो परम्परालाई जोगाएर राखेको छ, यसलाई चाहिँ हुड्के नाचलाई बचाउनको निमित्त हामी सबै चाहिँ अग्रसर हुनुपर्छ।
आधुनिक बाजा र पश्चिममा संस्कृतिले गाजेको नयाँ पुस्तामा हुड्के नाचको हस्तान्तरण हुन भने सकेको छैन। पछिल्लो पुस्ताले चासो नलिँदा हुड्के नाच लोप हुने चिन्तामा यसका अभियन्ताहरू छन्। कर्णाली रविबारका लागि हस्त चौला गाई रेडियो चङ्खेली एफएम कालीकोट।
रिपोर्ट पछि अब बाँकी प्रसंग। सल्यानको कालीमाटे गाउँपालिकाको बडा ढुङ्गामा रहेको टावरमा आएको खराबीका कारण गाउँपालिका क्षेत्र एक महिनादेखि संचारविहीन बनेको छ। त्यहाँका झण्डै 17,000 घर परिवार प्रभावित भएका छन्। टावरमा आएको खराबीका कारण गाउँपालिकाको कामकाजमा ठूलो असर परेको अध्यक्ष दानबहादुर खत्रीले बताउनुभयो। हिजो मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस देशभर सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। मानव बेचबिखन तथा ओसार पोसार एक जटिल समस्याको रूपमा देखा पर्दै आएको छ। विभिन्न बहानामा र स्वरूपमा मानवको बेचबिखन तथा ओसार पोसार हुने भएकाले यसको मारमा धेरै जना पर्दै आएका छन्। तुलनात्मक रूपमा महिला तथा बाल बालिका यसबाट पीडित छन्। प्रस्तुत छ सहकर्मी चाँदनी कठायतले तयार पार्नु भएको यो रिपोर्ट।
मानव बेचबिखनलाई अपराध मानिएको छ, तर पनि विभिन्न प्रलोभनमा परेर मान्छेबाटै मान्छेहरू बेचिने क्रम भने रोकिएको छैन। एउटा देशबाट अर्को देशमा मात्र होइन, देशभित्रै पनि पैसाका लागि आफन्तले नै बेचबिखन गरिरहेका छन्। यो समस्याबाट कर्णाली प्रदेश पनि अछुतो हुन सकेको छैन। यहाँ पनि विभिन्न प्रलोभनमा परेर अपरिचित र आफन्तबाटै महिला तथा बालबालिका बेचिएका धेरै घटनाहरू छन्। सुर्खेत सहित कर्णाली प्रदेशबाट वर्षेनी महिला र बालबालिका बेचिने गरेको बताउनुहुन्छ आवास संस्था सुर्खेतका कार्यकारी निर्देशक पवित्र शाही।
धेरै प्रकारले बालिकाहरू बालकहरू अथवा बालिका महिलाहरू च्यापमा पर्ने भएको, जस्तै प्रलोभनमा पारेर काठमाडौँतिरै लगेर देह व्यापारमा लगाइदिने, होटेलहरूमा काम लगाइदिने, अथवा कुनै कोठा कुनै भाडामा बसालेर केही देह व्यापार गरेको पनि अहिले सुन्नमा आएको छ र गरि पनि रहेको छ। अब कसरी धेरै जसले बिहा गर्छु भन्ने प्रलोभनमा छ, अहिले त अझ 15% एकदमै दुरुपयोग भएको छ होइन, म बिहा गर्छु भनेर लग्ने इन्डियामा सुर्खेतको अवस्था चाहिँ जोखिम छ। ओसार पोसार चाँदी जस्तो भइरहेछ, नानीहरूलाई विशेष गरेर अब यहाँ आएर रोकेर अब कतिपय प्रहरीले त रेस्क्यु गरेको छ।
विभिन्न प्रलोभनमा परेर महिला तथा बाल बालिका किशोर किशोरी बेचिएका घटना सार्वजनिक भइरहन्छन्, तर पनि अपराधी भने कानूनको पन्जामा पर्न सकेका छैनन्। यसले पनि घटनाहरू दिनहुँ बढ्दै गइरहेका छन्। सुर्खेतका प्रहरी प्रमुख एसपी वसन्त रजौरेले विगतको तथ्याङ्क र अन्य जिल्लाको अवस्था हेर्दा सुर्खेतमा भने डरलाग्दो अवस्था नरहेको दावी गर्नुहुन्छ।
72-73 सालमा चाहिँ सुर्खेतमा 3 मानव बेचबिखन अन्तर्गतको मुद्दाहरूबाट लाग्थ्यो, 73-74 चाहिँ 2 र 74-75 चाहिँ 3। तुलनात्मक रूपमा हेर्ने हो भने त अन्य जिल्लाको तुलनामा चाहिँ हाम्रो धेरै राम्रो छ, तर पनि यसलाई चाहिँ हामीले यसलाई चाहिँ नजरअन्दाज गर्न मिल्दैन।
अवस्था चिन्ताजनक नभए पनि यो तथ्याङ्कलाई शून्यमा झार्ने प्रहरीले लक्ष्य राखेको एसपी रजौरेको भनाइ छ। मानव बेचबिखनलाई रोक्नका लागि प्रहरीले विशेष रणनीति बनाएर काम गरेको उहाँ बताउनुहुन्छ।
प्रहरीले सेलिब्रेटी बेचबिखन सम्बन्धी सचेतनामूलक कार्यक्रममा जानकारी गराउँछ, साथसाथै प्रहरीले यस्ता किसिमका घटनाहरूलाई चाहिँ गम्भीरताका साथ कारवाहीमा निर्ममतापूर्वक हामीले
यो अपराधलाई हात हतियार तथा लागु औषध ओसार पसार पछिको दोस्रो अवैध जघन्य मानवता विरुद्धको संगठित अपराध मानिन्छ। बेचबिखन गरिएका महिला तथा बालबालिका शारीरिक शोषण, घरेलु मजदुर, सर्कस, बधुवा मजदुरको रूपमा शारीरिक, मानसिक एवं अन्य प्रकारका हिंसा भोग्न बाध्य छन्। अब यो मानवता विरुद्धको अपराधलाई अन्त्य गर्न प्रदेश सरकारले के गर्दैछ त? प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल,
हाम्रो
ठाउँमा अझ यो बढी हुने सम्भावनाहरू बढी हुन्छ, किन गरिबी छ, अशिक्षा छ, यसपट्टि प्रदेशका सत्य छ, र हामीले आगामी दिनहरूमा मानव बेचबिखनका घटनाहरूलाई चाहिँ घटे भने तत्कालै कानुनमा त कडाइका साथ कारवाही गर्ने र समाजमा चाहिँ यस्ता घटनाहरू हुन नदिन जनचेतनामा फैलाउने यस्ता कार्यक्रमहरू चाहिँ हामी सञ्चालन गर्छौँ।
मानव बेचबिखनमा अपरिचित भन्दा पनि आफन्त र विश्वास गरिएका व्यक्तिहरू नै सक्रिय देखिन्छन्। यसर्थ यस्ता खालका अपराध रोक्नका लागि एकातर्फ स्वयं व्यक्ति नै सजग हुनु पर्दछ भने अर्कोतर्फ कानून कार्यान्वयन गर्ने निकायहरू कडा रूपमा प्रस्तुत हुन आवश्यक छ। जनचेतनासँगै अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउन सकेको खण्डमा मानव बेचबिखनका घटनालाई न्यूनीकरण गर्न सकिनेछ। कर्णाली रेबारमा स्थानीय सरकार सहित अन्य प्रसङ्ग पनि बाँकी नै छ नि, त्यो भन्दा पहिले पालो भएको छ यो छोटो विश्रामको। मानविकी र सामाजिक शास्त्र केन्द्रीय क्याम्पसमा भर्ना खुल्यो।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र केन्द्रीय क्याम्पस अन्तर्गत स्नातक तहमा विभिन्न विषय अध्ययन गर्न नयाँ शैक्षिक वर्षका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
भर्ना खुलेका विषयहरू:
सोसियोलोजी, इङ्ग्लिस, जर्नलिजम एन्ड मास कम्युनिकेसन, म्याथमेटिक्स, इन्टरनेसनल रिलेसन एन्ड डिप्लोमेसी, रुरल डेभलपमेन्ट, डेभलपमेन्ट इकोनोमिक्स एन्ड सोसियल वर्क।
प्रवेश परीक्षा 2075 असोज 4 गते बिहान 8 बजे केन्द्रीय क्याम्पस सुर्खेत। प्रवेश परीक्षाको नतिजा प्रकाशन 2075 असोज 7 गते। कक्षा सञ्चालन 2075 असोज 15 गतेदेखि।
थप जानकारीका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र केन्द्रीय क्याम्पस वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क नम्बर 083-5502-28 5502-28। वेबसाइट www.mwu.edu.np।
सहारा क्याम्पसमा अब कर्णाली प्रदेशकै नयाँ विषय।
शैक्षिक वर्ष 2074-75 कर्णाली प्रदेशकै प्रथम हुन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सहारा क्याम्पसमा बिल्कुलै नयाँ विषय ब्याचुलर इन कम्प्युटर एप्लिकेसन BCA, ब्याचुलर इन इन्फर्मेसन म्यानेजमेन्ट BIM र ब्याचुलर अफ बिजनेस स्टडी BBS मा नयाँ भर्ना खुलेको जानकारी गराउँछौ। सहारा क्याम्पस वीरेन्द्रनगर कालिम्चोक सुर्खेत। सम्पर्क नम्बर 083-5501-18 98-510-13-738। इमेल campussahara@gmail.com info@saharacampus.edu.np। वेबसाइट www.saharacampus.edu.np।
विश्रामपछि कर्णाली रविवारमा पुनः स्वागत छ। यतिन्जेल हामीले प्रस्तुत गर्यौं सुर्खेतमा टिचिङ अस्पताल स्थापनाको तयारी कर्णालीमा गरी पहिचान गर्दै प्रदेश सरकार। कर्णालीमा लोभ हुँदै मौलिक हुड्किनाच मानव बेचबिखन रोक्ने विशेष कार्यक्रम ल्याउने प्रदेश सरकारको योजना। अब बाँकी प्रसङ्ग। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन कुमार घिमिरे सिफारिस हुनु भएको छ। संवैधानिक परिषदको हिजो बसेको बैठकले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो। बैठकमा प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष तथा सदस्यहरूको नियुक्तिको विषयमा पनि छलफल गरिएको परिषदका सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सेनाले जानकारी दिनुभयो। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस ओम प्रकाश मिश्र विरुद्ध 4 उजुरी दर्ता भएका छन्। हिजो अन्तिम समय सीमा रहेकोमा उहाँ विरुद्ध संसदीय सुनवाई समितिमा उजुरी परेको हो। मिश्रमाथि एनसीएलको कर छुटदेखि हाडी गाउँको जग्गासम्मको उजुरी परेको स्रोतले जनाएको छ। उजुरीकर्ताको एक समूहले मिश्र संलग्न भएका विभिन्न मुद्दाहरूमा फैसला र आदेश गरेको विषयमा स्पष्टीकरण माग गर्दै उजुरी हालेको हो। प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। संसदको हिजोको बैठकमा काङ्ग्रेस सांसद अमरेश कुमार सिंहले सरकारले संविधान उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गर्नु भएको हो। संविधानले नागरिकलाई बिना रोकटोक हिँडुल गर्न स्वतन्त्रता दिए पनि सरकारले संविधान उल्लङ्घन गरेर स्वेच्छाचारी भएको उहाँले आरोप लगाउनुभयो। सीमाभित्र परराष्ट्र मामिलाका जानकारहरूले नेपाल र भारतबीच रहेको सीमा विवाद लेनदेनबाट तत्काल टुङ्ग्याउन सरकारलाई सुझाव दिएका छन्। हिजो काठमाडौँमा आयोजित खुला सिमाना अवसर र चुनौती विषयक कार्यक्रमका वक्ताहरूले नेपालमा बलियो सरकार रहेको र भारतसँगको सम्बन्ध सुधार भएको अवसर पारेर सीमा समस्या समाधान गर्नुपर्ने बताएका हुन्। नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टीतेल र एलपी ग्यासको भाव बढाएको छ। पेट्रोलमा लिटरको एक रुपियाँ, डिजेल र मट्टीतेलमा लिटरको तीन रुपियाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर 25 रुपियाँ भाव बढेको निगमले जनाएको छ। भाव बढेपछि अब पेट्रोल लिटरको 112 रुपियाँ, डिजेल र मट्टीतेल 98 रुपियाँ तथा खाना पकाउने ग्यासको मूल्य 1400 रुपियाँ पुगेको छ। कर्णाली रविवारमा अब पालो भएको छ स्थानीय सरकारको। स्थानीय सरकार अन्तर्गत हामीले दैलेखको आठबिस नगरपालिकाका उपप्रमुख दीपा बोहरासँग कुराकानी गरेका छौं। उहाँलाई हामीले सबैभन्दा पहिला महिलाका लागि कस्ता योजनालाई प्राथमिकतामा राख्नु भएको छ भनेर सोधेका छौं।
हामी महिलाहरूलाई आर्थिक रूपमा समृद्ध बनाउने खालको योजनाहरू नीतिहरू त्यसरी ल्याएका छौँ। उनीहरूको सिप र क्षमताको आधारमा उनीहरूको साक्षरताको हिसाबले उनीहरू के काममा चाहिँ पुग्दछन् त्यो कुरालाई प्राथमिकता दिएर उनीहरूको आर्थिक हिसाबले उन्नति समृद्धितिर लाग्नुपर्छ भन्ने हिसाबले हामीले त्यस्तो नीतिहरू बनाएको छौँ। साथै सशक्तिकरणको क्षेत्रमा पनि अझै पनि काम गर्नुपर्ने देखिन्छ। उनीहरू आफ्नो स्वतन्त्रताको कुराहरू भन्ने कुरा अझै पनि ज्ञात छैन।
अब अहिले नगरपालिकामा बाल बालिकाका लागि चाहिँ कस्ता योजना अगाडि सार्नु भएको छ?
धेरै जनप्रतिनिधिहरूको सोचाइ चाहिँ के छ भन्दाखेरि विकास भनेको भौतिक पूर्वाधार मात्रै, भवन बनाऊ, बाटो बनाऊ, गाई बनाऊ, खाने पानी बनाऊ, त्यति मात्रै छ। सामाजिक विकासको नाममा महिलाको नाममा एउटा क्षेत्र छुट्याइएको छ, बाल बालिकाको नाममा ती विद्यालयहरूका भवन बनाइएको छ, महिलाकै नाममा छुट्याइने बजेटमा पनि भवनहरू, सामुदायिक भवनहरू निर्माण भएका छन् र बाल बालिकाको हकमा पुस्तकालय स्थापना गर्नु त एउटा राम्रै कुरा, तर पर्खाल बनाउने, टोयलेट बनाउने, फिल्ड निर्माण गर्ने, बेन्च बनाउने, त्यसरी चाहिँ अहिले पनि बजेटहरू एलोकेट भइरहेका छन्। त्यसमा पनि म सिङ्गल एकातिर मेरो आफ्नो सोच चाहिँ के हो कि म बाच्चाहरूको गुणस्तरीय शिक्षाको कुरा, बाल विवाह न्यूनीकरणको लागि र उनीहरू आफ्नो शारीरिक अङ्गहरू जुन यौन शिक्षाको कुराहरू जनप्रतिनिधिहरूको एकदमै कम योजनाहरू म भेट्न पाउँछु र त्यसमा पनि बाल विवाह अहिले विगतको तुलनामा त केही घटेको छ। गुणस्तरीय शिक्षा प्राप्त गर्नका लागि या विद्यालयमा कोही शिक्षकहरूले अलिकता लापरवाही गरिरहनु भएको छ, कोही विद्यार्थीहरूले पनि शिक्षकहरूलाई नजेर्ने कुराहरू, विद्यालयमा नियमित नहुने कुराहरू, कसैले विद्यालयमा अनियमितता गरेको कुराहरूलाई न्यूनीकरण गर्नका लागि यावत विद्यालय र बालबालिकाको क्षेत्रमा कोही घर परिवार, कोही अभिभावकहरूले नराम्रो गरिरहेको कुराहरूलाई वित्तीय लेखन मार्फत, पत्र पत्रकारिता ट्रेनिङहरू मार्फत र उनीहरूको भ्रमणको कुराहरूलाई जोड दिएर बालिकरण, बालबालिकामाथि हुने दुर्व्यवहारको कुराहरू र शिक्षकहरू समुदायलाई र व्यवस्थापन समितिलाई पनि अझ जिम्मेवार बनाउनका लागि बालबालिकाको क्षेत्रमा गर्नुपर्ने साना साना यो कार्यकलापहरू छन् तिनीहरूलाई जोड दिएर अलि दुई तिन वर्षको लगानी त्यही क्षेत्रमा निरन्तर लगानी भयो भने चाहिँ आउटकम आउँछ भनेर मैले बुझेको छु र त्यो अनुसार हामीले क्रियाकलापहरू राख्ने प्लान गरेका छौँ।
अब तपाईँहरूले यसरी नगरपालिकामा बनाएका योजना कार्यान्वयन गर्न चाहिँ अहिले कसरी काम गर्दै हुनुहुन्छ त?
एकदमै कम प्राथमिकतामा पर्छ सशक्तिकरणको बाटो, चाहे त्यो बालबालिकाको क्षेत्रमा होस्, चाहे त्यो मन्त्रमा होस्, चाहे त्यो सामाजिक समग्र सामाजिक विकासको क्षेत्रमा होस्, त्यो चाहिँ एकदमै न्यून प्राथमिकतामा पर्दछ। भौतिक पूर्वाधारलाई मात्र जोड दियौँ भने हाम्रो गुणस्तरीय कुराहरू चाहिँ कहाँनिर रहन्छ भनेर धेरैचोटि त्यसको लागि घर गर्दा पनि त्यति धेरै सुनवाई चाहिँ हुँदैन। तर पनि हामी सुरुवातमा चाहिँ छौँ, क्लासको कुराहरू छ, इङ्ग्लिस मिडियम पढाइ गर्ने कुराहरू छ, त्यस्तै कुनै कुनै वार्डहरूमा चाहिँ नमुना विद्यालयहरू बनाएर सबैलाई जिम्मेवार बनाएर सानो सानो क्रियाकलापहरू सुरु गर्ने योजना बनाएको छौँ।
महिला तथा बाल बालिकाका लागि आउने गरेको जुन यो बजेट छ, त्यो बजेट पनि भौतिक विकास निर्माणका काममा चाहिँ खर्च हुने गरेको छ भन्ने गुनासोहरू पनि आउने गर्छ, यो चाहिँ वास्तविकता के हो यसमा?
अहिले पनि 95% या महिला या बाल बालिकाको लगानी चाहिँ त्यो क्षेत्रमा पुगेको छ, लगानी भएको छ, के अरे आय आर्जनको साथसाथै क्षमता विकासको कुराहरू जोड दिएको छ र सशक्तिकरणको कुराहरूलाई थोरै जोड दिन सकेका छौँ। जसैको पश्चिम बेल्ट जहाँ चाहिँ ठाउँ परी जात्र छ, त्यो ठाउँ परी जाति विभेद बाल विवाहको कुराहरू जो कुरीतिको रूपमा रहेको छ त्यो कुरालाई न्यूनीकरण गर्नका लागि गत साल पनि हामीले केही कामहरू सुरु गऱ्यौँ। त्यस्ता साना साना कुराहरूलाई जोड दिएर अगाडि बढ्ने बढेका थियौँ विगतमा र अहिले पनि हामी त्यसमा लागिरहेका छौँ।
उहाँ हुनुहुन्थ्यो दैलेखको आठबिस नगरपालिकाका उपप्रमुख दीपा बोहरा जागरण नेटवर्कसँग कुराकानी गर्दै। कर्णाली रविवारमा अब विदेशका समाचार। भारतको कश्मीरमा 9 वर्षीय एक बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ। घटनापछि बालिकाकी सौतेनी आमासहित 6 जना पक्राउ परेका छन्। बालिकाकी सौतेनी आमाले आफ्नो 14 वर्षीय छोरा र तीनजना अरू व्यक्तिलाई आफ्नै अगाडि बलात्कार गर्न लगाएको स्वीकार गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। श्रीमानले सौतेनी छोरीलाई धेरै माया गरेको सहन नसकी हत्या गराउने उद्देश्यले नै बलात्कार गर्न लगाएको पनि ती महिलाले स्वीकार गरेको अधिकारीहरूले जनाएका छन्। सामूहिक बलात्कारपछि बालिकालाई बञ्चरले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ। कर्णाली रविबारमा अब खेल समाचार। साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह एकको आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ। नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग 2-1 हार बेहोरेको थियो। यही हारले नेपाल दबावमा छ। भुटानले पनि आफ्नो खेलको पहिलो खेल आयोजक राष्ट्र बंगलादेशसँग 2-0 गुमाएको थियो। अहिलेसम्म साफ च्याम्पियनसिपमा नेपाल र भुटान बीच 2 खेल मात्रै भएका छन्, जसमा नेपाल दुवै खेलमा विजय भएको छ। कर्णाली रविबारको समय सकियो। विदा हुनु अघि मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। सुर्खेतमा टिचिङ अस्पताल स्थापनाको तयारी। कर्णालीमा गरी पहिचान गर्दै प्रदेश सरकार। कर्णालीमा लोप हुँदै मौलिक हुड्केनाच। मानव वेशविघन रोक्न विशेष कार्यक्रम ल्याउने प्रदेश सरकारको योजना। अख्तियारको प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस। प्रधान न्यायाधीशमा सिफारिस मिश्र विरुद्ध 4 उजुरी दर्ता। काङ्ग्रेस सांसदले मागे प्रधानमन्त्री ओलीको राजीनामा। भारतसँगको सीमा विवाद लेनदेनबाट टुङ्ग्याउन विकेको सुझाव। भारतमा बालिकाको सामूहिक बलात्कारपछि हत्या। सौतेनी आमा सहित 6 पक्राउ। र साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्ने। हवस् त, सबै रेडियो स्टेशनका प्राविधिक साथीहरूलाई धन्यवाद। सम्पूर्ण सहकर्मी सहित मुना हमाल र प्रभा राउत विदा हुन्छ। नमस्कार।